यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। काठमाण्डुको शंखरापुरमा भएको बस दुर्घटनामा 4 जनाको मृत्यु। आगामी माघ 11 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि 44 जना उम्मेद्वारको मनोनयन दर्ता। पदाधिकारी र व्यक्तिगत रूपमा बोलाइएको विशेष महाधिवेशनमा संलग्न नहुन नेता कार्यकर्तालाई नेपाली कांग्रेसको अपील। र हिमपात र अत्याधिक चिसोका कारण फ्रान्सको राजधानी पेरिसमा करिब 100 उडान रद्द। समाचार अब विस्तारमा। काठमाण्डुको शंकरापुर नगरपालिका 3 मा आज साँझ बस दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ। आज साँझ करिब 6 बजेतिर शंकरापुर नगरपालिका 3 फेदी जंगल स्थित सड़कमा जर्सिङ पौवाबाट साँखुतर्फ आउँदै गरेको महानगर यातायातको बस दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक मध्ये 1 जना 55 वर्षीय शान्ति गुप्ता रहेको खुलेको र अन्यको शनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा करिब 40 जना यात्रु घाइते भएको प्रहरीको भनाई छ। नेचर हब भन्ने संस्थाका कर्मचारी पिकनिक गएर फर्किँदा बस दुर्घटनामा परेको थियो। बस दुर्घटनामा परेको र घाइतेहरूलाई विभिन्न 8 वटा अस्पतालमा लगिएको महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभयो। बस सड़कबाट करिब 100 मिटर तल खसेको र दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। निर्वाचन आयोगले आगामी माघ 11 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज भएको उम्मेद्वारी मनोनयनको सूची सार्वजनिक गरेको छ। सार्वजनिक सूची अनुसार 18 पदका लागि हुने निर्वाचनका लागि प्रदेशगत रूपमा विभिन्न दलका गरी 44 जना उम्मेद्वारले आवेदन दिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। उम्मेद्वारमाथि यही पुस 24 गते उजुरी दिन सक्ने, 25 र 26 गते उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, 27 गते उम्मेद्वारी फिर्ता लिन सक्ने र 28 गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ। आगामी माघ 11 गते बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म मतदान हुने गरी तोकिएको छ। यसअघि आगामी माघ 11 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज 44 जना उम्मेद्वारले मनोनयन दर्ता गराउनु भएको थियो। राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने सहमति भए अनुसार नेपाली कांग्रेसका 9 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। यसअघि नेपाली कांग्रेसको आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले 9 जना उम्मेद्वारको टुंगो लगाएको थियो। कोशी प्रदेशबाट सुनिल बहादुर थापा, मधेस प्रदेशबाट धर्मेन्द्र पासवान र रंजीत कण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल सिन्हा, लुम्बिनी प्रदेशबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललित बहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम बहादुर खाती उम्मेद्वार बन्ने टुंगो लगाएको कांग्रेस नेता मीन बहादुर विश्वकर्माले जानकारी दिनुभयो। यसै गरी नेकपा एमालेका 8 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। एमालेका तर्फबाट लीला भण्डारी सुदूरपश्चिम, मीना रखाल कर्णाली, रामकुमार झाकरी लुम्बिनी, सम्झना देवकोटा गण्डकी, प्रेम दंगाल बागमती, रेखा झा मधेस प्रदेश, रोशनी मेचे कोशी र सोम पोर्तेल कोशी रहनु भएको छ। उहाँहरूले आज आफ्नो उम्मेद्वारी दर्ता गराउनु भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका 17 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। नेकपा एमाले कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमेरे र नमिता न्यौपाने, मधेसबाट रामानन्द प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समी कुमारी अग्रवाल, बागमतीबाट प्रेम प्रसाद सापकोटा र सरोज कुमारी झा, गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, बृहस्पति अधिकारी र सर्जन विक, कर्णालीबाट बुद्धि प्रसाद शर्मा र अञ्जु महतरा तथा सुदूरपश्चिमबाट टीकाराम जैसी र रोजी बस्नेत सुनारले उम्मेद्वारी दर्ता गराउनु भएको पार्टीका संयोजक प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। जनता समाजवादी पार्टी नेपाल र लोसपा बीच पार्टी एकताको निर्णय भइसकेपछि मधेस प्रदेशमा अन्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुरले समेत उम्मेद्वारी दर्ता गराउनु भएको छ। निर्वाचन आयोगले निर्वाचन आचार संहितामा संचार सम्बन्धी नयाँ बुदा थप गरेको छ। निर्वाचन प्रचार प्रसार निषेध अवधिमा कुनै पनि प्रकारका छलफल अन्तर्क्रिया सभा सम्मेलन कार्यशाला गोष्ठी आदि गर्न नपाइने कुनै पनि विधि प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार प्रसार गर्न नहुने व्यवस्था थप गरेको आयोगले जनाएको छ। नयाँ प्रावधान अनुसार अनलाइन माध्यमको निर्वाचन प्रचार प्रसार खर्चको विवरण समेत निर्वाचन खर्चमा समावेश गर्नुपर्ने राजनीतिक दल उम्मेद्वार तथा दलका भातृ संगठनले अनलाइन संचार माध्यमबाट गर्ने प्रचार प्रसारलाई व्यवस्थित गरी त्यस्तो खर्चलाई निर्वाचन खर्च विवरणमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। सामाजिक सञ्जालको परिभाषालाई विस्तृत सामाजिक सञ्जाल प्लेटफर्मको परिभाषामा गरिएको छ भने बदलिदो समयमा आर्टिफिसियल इन्टेलिजेन्स एआई को प्रयोग गरी हुने आचार संहिताको उल्लंघनका विषयलाई समेत समेटिएको छ। नेपाली कांग्रेसले पार्टीको पदाधिकारी र सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गर्ने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन कार्यकर्ताहरूलाई अपील गरेको छ। केन्द्रीय कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी पार्टीको विधानमा व्यवस्था बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्य समितिलाई मात्र रहेको प्रष्ट गरेको छ। गत मंगसिर 15 गते सम्पन्न केन्द्रीय समितिको बैठकले 15 महाधिवेशनको कार्यतालिका सर्वसम्मत निर्णय गरी पार्टीको विधान बमोजी महाधिवेशनको प्रक्रिया अघि बढ़िसकेको सन्दर्भमा विशेष महाधिवेशनको औचित्य मंगसिर 15 गते नै स्वतः समाप्त भएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज पत्रकार सम्मेलन गरी यही पुस 27 र 28 गते काठमाण्डुमा विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस केन्द्रीय कार्यालयले सो परिपत्र जारी गरेको हो। यसैबीच नेपाली कांग्रेसका महामन्त्री द्वै गगन कुमार थापा र विश्व प्रकाश शर्माले विशेष केन्द्रीय महाधिवेशन आह्वान गर्नुभएको छ। उहाँहरूले आज संयुक्त विज्ञप्ति मार्फत कांग्रेसको विधान अनुसार व्यवस्थाको उल्लेख गर्दै 54% महाधिवेशन प्रतिनिधिहरूले दर्ता गराई यही पुस 27 र 28 गते तय भएको विशेष महाधिवेशन कानूनी र राजनीतिक रूपमा अपरिहार्य र बाध्यकारी बनेको उल्लेख गर्नुभएको छ। पार्टी विधान बमोजिम विशेष महाधिवेशन आह्वान गर्न 2488 जना अर्थात 54.58% महाधिवेशन प्रतिनिधिहरूले विशेष कारणसहित निवेदन दर्ता गरेको अवस्थामा त्यसको 3 महिनाभित्र विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रीय कार्य सम्पादन र जिम्मेवारीको विषय भएको विज्ञप्तिमा उल्लेख छ। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीको विधानले व्यवस्था गरे अनुसार विशेष महाधिवेशनको स्वामित्व लिन पार्टी नेतृत्वसँग आग्रह गरेका छन्। विशेष महाधिवेशन पक्षधरहरूले आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी बहुमत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन रहर वा छनौटको विषय नभई विधानको बाध्यकारी प्रावधान भएको भन्दै पार्टी केन्द्रलाई आफ्नो दायित्व बुझेर महाधिवेशन आयोजनाको स्वामित्व लिन आग्रह गरेका हुन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
तपाईँ एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। गृहमन्त्री ओम प्रकाश अर्यालले ललितपुर स्थित मधेसी आयोग र मुस्लिम आयोगमा पुगी पदाधिकारीहरूसँग छलफल गर्नुभएको छ। पछिल्ला दिनमा तराई मधेसका केही जिल्लामा देखिएका साम्प्रदायिक असहिष्णुताका घटनाबारे छलफल केन्द्रित रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। छलफलको क्रममा मन्त्री अर्यालले धार्मिक सम्प्रदायबीच आपसी सद्भाव कायम गर्न मधेसी थारू र मुस्लिम आयोगबाट जारी भएको संयुक्त अपीलको खुलेर प्रशंसा समेत गर्नुभयो। छलफलका क्रममा मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवस शाहले मधेसी आयोग कुनै धर्म विशेषको भन्दा पनि समग्र मधेसी समुदायको आयोग रहेको बताउनुभयो। त्यस्तै मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मद दीन अलीले समाजमा धार्मिक सामाजिक सद्भाव कायम गर्ने सम्बन्धमा आयोगले सधैं आवश्यक सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरूले कानूनी मापदण्ड विपरीत अनुमति बिना छायांकन गरिएका चलचित्रहरू निरुत्साहित गर्न आवश्यक रहेको बताउनु भएको छ। सिंहदरबारमा आज बसेको चलचित्र विधेयक 2081 माथिको छलफलमा सांसदहरूले कानूनी मापदण्ड र प्रक्रिया पालना नगरी चलचित्र निर्माण तथा प्रदर्शन गरिएको अवस्थामा कसूरको प्रकृति अनुसार सजायको व्यवस्था आवश्यक रहेकोमा जोड़ दिनुभयो। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले अनुमति बिना छायांकन गरिएका चलचित्रमा जरिवानाको व्यवस्था र छायांकन सम्बन्धी समस्या समाधानका लागि कड़ाईका साथ कानूनी प्रावधान अगाडि बढ़ाइनुपर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। हिमपात तथा अत्याधिक चिसोका कारण आज बिहान फ्रान्सको राजधानी पेरिस स्थित चार्ल्स डी गल विमानस्थलमा करिब 100 उडान रद्द गरिएको छ। अर्ली विमानस्थलमा थप 40 उडान स्थगित गरिएको फ्रान्सका यातायात मन्त्री फिलिप टाबारोटले जानकारी दिनुभएको छ। हिमपातका कारण पेरिस र आसपासका उपनगरहरूमा चल्ने सबै सार्वजनिक सेवा बसहरू समेत अस्थायी रूपमा स्थगित गरिएको छ। दक्षिण कोरियाली राष्ट्रपति ली जेङ म्युङले आज चीनिया राष्ट्रपति सी जिनपिङसँग समक्ष उत्तर कोरियाको आणविक हतियार कार्यक्रम नियन्त्रणमा लिन सहयोग गर्न आग्रह गर्नुभएको छ। उहाँले सही परिस्थितिमा प्योङयाङका सामूहिक विनाशका हतियार विकासलाई स्थगन अर्थात फ्रीज गर्न सक्ने सम्भावना रहेको धारणा पनि राख्नुभयो। अब आर्थिक समाचार।
नेपाल चार्टर एकाउन्टेन्ट संस्था आइकेनले ग्लोबल अकाउन्टिङ इनिसिएटिभ इन नेपाल गेन परियोजना सञ्चालन गर्ने भएको छ। राजधानीमा बुधबार आयोजित एक कार्यक्रम मार्फत परियोजनाको औपचारिक शुरूआत गरिएको छ। परियोजनाको मूल उद्देश्य नेपालको लेखा तथा वित्तीय सेवालाई केन्द्रमा राखेर विश्वसनीय आउटसोर्सिङ गन्तव्यको रूपमा ब्रान्डिङ गर्नु, रणनीतिक साझेदारी विकास गर्नु र दिगो रोजगारी सृजना गर्नु रहेको छ। गेन परियोजनाले 5 वर्षभित्र वार्षिक 50,000 भन्दा बढ़ी तथा आगामी 10 वर्षमा 1,50,000 भन्दा बढ़ी रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ। यसै अवधिमा सेवा निर्यात मार्फत आइक्यानले वर्षेनी करिब 80 अर्ब बराबरको आय देशमा भित्र्याउने योजनामा उल्लेख गरिएको छ। आइक्यानका अध्यक्ष निलबहादुर सारू मगरले गेन परियोजनालाई आगामी आर्थिक वर्षदेखि नियमित कार्यक्रमका रूपमा अघि बढ़ाउने जानकारी दिनुभयो। नेपालमा उत्पादित छुर्पीको निर्यात 32% वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ। चालू आर्थिक वर्ष 82-83 पाँच महिनामा पूर्वी नाका काँकड़ भित्ता हुँदै 48,52,73,00,000 मूल्य बराबरको 2,75,246 केजी छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो। गत आर्थिक वर्षमा साउनदेखि मंगसिरसम्म 36,76,23,000 मूल्य बराबरका 2,17,068 केजी छुर्पी निर्यात भएको थियो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्सका आर्थिक मामिला सचिव अब्दुल्ला अहमद अल बिनसँग द्विपक्षीय सहयोग र व्यापार अभिवृद्धिका विषयमा छलफल गर्नु भएको छ। दुवैमा भएको भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका साझेदारीहरू अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गरेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ गर्ने व्यापार तथा लगानी सहकारी विस्तारका साथै नेपालमा जल विद्युत पर्यटन कृषि प्रशोधन पूर्वाधार तथा सूचना प्रविधि जस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य गर्न र विस्तार गर्न छलफल भएको थियो। नेपाली शेयर बजारको परिसूचक नेप्से बुधबार दोहोरो अंकले घटेको छ। बुधबार नेप्से परिसूचक 13.35 अंकले घटेर 2,635.95 बिन्दुमा कायम भएको छ। बुधबार 323 कम्पनीहरूका 1,34,34,000 किता शेयरहरू 5,17,50,92,000 रूपियाँमा किनबेच भएका छन्। बुधबारको कारोबारमा वित्त र व्यापार समूहका उपसूचकहरू सामान्य अंकले बढ़ेका छन् भने अरू सबै समूहका उपसूचकहरू घटेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 2 व्यावसायिक फर्महरूलाई नगद जरिवाना गरेको छ। विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मंजुश्री प्लास्टिक इण्डस्ट्री चाँगु नारायण दुई भक्तपुरलाई 2,00,000 रूपियाँ बराबरको जरिवाना गरेको छ। त्यस्तै श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्राली काठमाडौँलाई 50,000 जरिवाना गरेको र ती दुवै उद्योगलाई उपभोक्ता संरक्षण ऐन अनुसार कार्यवाही गरेको विभागले उल्लेख गरेको छ।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
एनएसजे पल्सर स्पोर्ट अवार्डमा क्रिकेटकी पूजा महतोले वर्षको उत्कृष्ट युवा खेलाड़ीको अवार्ड जितेकी छिन्। बुधबार पोखरा स्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा क्रिकेटकी पूजा वर्षको उत्कृष्ट युवा खेलाड़ी चुनिएकी हुन्। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफको आयोजनामा हुने अवार्ड कुल 11 विधामा प्रदान गरिनेछ। खोखोको महिला र पुरूष टीम वर्षको उत्कृष्ट खेल टीम चुनिएको छ। तिकन्दोका तुलसीगिरी स्पेशल अवार्डबाट सम्मानित भएका छन्। त्यस्तै पारा एथलेटिक तर्फ लमजमकी प्रभा आङदेम्बे वर्षको उत्कृष्ट पारा खेलाड़ी चुनिएकी छिन्। नेपाली महिला राष्ट्रिय टोलीका स्टार फरवार्डर साबित्रा भण्डारी साम्बा लामो समय मैदान बाहिर रहने भएकी छिन्। एमआरआई परीक्षणमा उनको दायाँ घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट ग्राफ्ट च्यातिएको पुष्टि भएको हो। यस चोटका कारण उनी 9 महिनादेखि 12 महिनासम्म प्रतिस्पर्धात्मक फुटबलबाट टाढा रहने अस्ट्रेलियन क्लब ओलिङ्टन फिनिक्सले जनाएको छ। यो चोटका कारण उनले निन्जा ए लिग अन्तर्गत राउण्ड 11 ब्रिस्बेन रोअर विरूद्धको खेलको दोस्रो हाफको अन्त्यतिर मैदान छाडेकी थिइन्। यो साम्बाको तेस्रो एससीएल चोट मध्ये दोस्रो कन्ट्राक्ट चोट हो।
अब मौसम। आज राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सुर आनेछ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाड़ी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाण्डुको शंखरापुरमा भएको बस दुर्घटनामा 4 मृत्यु। आगामी माघ 11 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि 44 उम्मेद्वारको मनोनयन दर्ता। पदाधिकारी वा व्यक्तिगत रूपमा बोलाइएको महाधिवेशनमा संलग्न नहुन नेता कार्यकर्तालाई नेपाली कांग्रेसको अपील। र हिमपात र अत्याधिक चिसोका कारण फ्रान्सको राजधानी पेरिसमा करिब 100 उडान रद्द। यसका साथै राति 9 समाचार सक्यो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।